आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। नमस्कार अनि जय मसीह प्रिय श्रोता, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ यहाँलाई। श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो कोरन्थी दुई अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ पाप गर्ने पवित्र जन विश्वासीलाई पुनस्थापन गर्ने काममा परमेश्वरको सान्त्वना। यो पुस्तकले हामीलाई परमेश्वरको सान्त्वनाको बारेमा अद्भुत सत्यताहरूको सिकाइरहेको छ। पहिलो अध्यायमा हामीले जीवनका योजनाहरूमा परमेश्वरको सान्त्वना देख्यौं। अहिले हामी पाप गर्ने पवित्र जन विश्वासीलाई पुनस्थापन गर्ने कालमा परमेश्वरको सान्त्वनाको देख्नेछौ। प्रेरित पाउल यस विषयमा प्रवेश गर्नुभन्दा पहिले उसले पहिलो अध्यायको विषयलाई निरन्तर जारी राख्छन्। उसले पहिले चाँडै नै कोरन्थियनहरू कहाँ आउन नसकेको कारणहरूको बताइदिन्छन्। त्यसपछि उसले कोरन्थीको मण्डलीमा पाप गर्ने विश्वासीको बारेमा कुराकानी गर्छन्। अन्तिममा उसले परमेश्वरले ख्रिष्टमा विजय दिने कुराको देखाउँछन्। त सबभन्दा पहिले देख्नेछौ पाउलको उनी कोरन्थीमा आउन ढिला गरेको कुरालाई निरन्तर स्पष्टीकरण दिन्छन्। दोस्रो कोरन्थी दुई अध्यायको एक पदमा यस प्रकार लेखिएको छ, तिमीहरूलाई कष्ट दिन अर्को पल्ट फेरि नआउने नै मैले निश्चय गरे। पाउलले यो कुराको मान लिन्छन् कि उनी ती कोरन्थियनहरूसँग निरुत्साहित भएका थिए। यदि उनी तिनीहरू कहाँ भेटघाटको निम्ति आएका भए त्यो अफसोसको दुःखको भेटघाट हुने थियो। दुई पदमा भनिएको छ, किनकि मैले तिमीहरूलाई दुखित तुल्याए भने मैले दुखित तुल्याएको त्यस मानिस बाहेक अरू कसले मलाई खुशी तुल्याउने र। मित्र, पाउल आँखाका आँसु लिएर आफ्नो अफसोसमा आउन चाहँदैनथे। उसले तिनीहरूलाई पनि अफसोस र रोने बनाउने थिए। तब कसले पाउललाई आनन्द खुशी पार्ने? तिनीहरू सबै अफसोस मूडमा हुनेथे र तिनीहरूका रूमाल आँसुले भिजेका हुनेथे र आँखा रात रात हुनेथे। त्यसकारण पाउल चाँडै तिनीहरू कहाँ जान चाहेका थिएनन्। तीन पदमा, र मैले जे कुरा लेखे त्यो यस हेतुले लेखे कि म आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनु पर्ने थियो तिनीहरूद्वारा म दुखित नहुँ, किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हुन्छ भन्ने मलाई तिमीहरू सबैको बारे भरोसा थियो। पाउल तिनीहरू कहाँ आनन्दमा हर्षमा आउन चाहन्थे। उसले तिनीहरूबाट त्यस्तो खबरको प्रतीक्षा गरिरहेका थिए। तिनीहरूले उसलाई यो भन्ने खबर कि तिनीहरूले ती सारा कुराहरूको ठिकठाक गरे सोझ्याए जुनको बारेमा उसले तिनीहरूलाई गर्न पालन गर्न लेखेथे। अहिले पाउल तिनीहरूलाई आफ्नो हृदय खोलिदिन्छन्। चार पदमा भन्छन्, किनभने तिमीहरूलाई दुखी तुल्याउने होइन तर तिमीहरूप्रति भएको मेरो प्रशस्त प्रेम, तिमीहरूले जान भनेर हृदयको धेरै पीड़ा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथे। आज धेरै मानिसहरू आफ्नो प्रचारकसँग रिसाउँछन् जब उसले कुनै कठोर सन्देश दिन्छ। कहिलेकाहीँ परमेश्वरको वचनबाट ठिक पार्ने कुरा सुधार्ने वचनले वास्तवमा मण्डलीमा पट्काइदिनेछ। केही मानिसहरू सोच्दछन् कि पास्टरले प्रचारकले त्यसो गर्नुहुँदैन। म तपाईँलाई भनौँ, विश्वासयोग्य पास्टरले त्यो गर्नै पर्छ। आज्ञा यस प्रकारको छ, दोस्रो तिमोथी चार अध्याय एक र दुई पदमा, परमेश्वर जिउँदा र मरेकाको इन्साफ गर्न आउनुहुने ख्रिष्ट येशूको दृष्टिमा र उहाँको आगमन र उहाँको राज्यको सामने म तिमीहरूलाई कड़ा आज्ञा दिन्छु। वचन प्रचार गर, समय र विषयमा तयार रह, सब सहनशीलता र शिक्षा साथ दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ। मित्र, पुलपिटमा खड़ा भएर प्रचार गर्ने मानिससँग आज जुन कुरा गल्ती छ त्यस कुरालाई हप्काउने महान उत्तरदायित्व छ। धेरै विश्वासीहरू यसको मन पराउँदैनन्। पाउल यहाँ तिनीहरूलाई भन्छन् कि तिनीहरूलाई विरोध गर्न उसले हप्काइरहेका छैनन्, तर उसले तिनीहरूलाई प्रेम गरेको कारण हप्काइरहेका छन्। विश्वासयोग्य पास्टरले आफ्नो प्रेम परमेश्वरको वचन जस्तोको त्यस्तै तरिकामा प्रेमको देखाउन न कि मण्डलीलाई घिउ दलेको वचन दिएर। त्यसपछि हामी देख्नेछौ पाप गर्ने विश्वासीहरूलाई पुनस्थापन गर्ने काम, पुनः सुधार गर्ने काम। म तपाईँले यो कुराको याद दिलाउन चाहन्छु कि कोरन्थीको मण्डलीलाई पाउलको पहिलो पत्रमा उसले तिनीहरूलाई हप्काए, किनभने तिनीहरूले मण्डलीमा पनि अति नै भ्रष्ट गन्ध अनैतिक कामहरूको अभ्यास गरिरहेका थिए। भन्नु नै पर्ने हो भने मण्डलीमा कसैले त आफ्नो सौतेनी आमालाई पनि पत्नी बनाएर राखेका थिए र अरू विश्वासीहरू चाहिँ त्यस्तो घृणित कामको निम्ति पनि आँखा बन्द गरिरहेका थिए। तैपनि तिनीहरू यस्तो अभिनय गरिरहेका थिए मानव तिनीहरू अति नै आत्मिक थिए। त्यस्तो किसिमको घृणित अनैतिक कुराहरू अन्य जातिहरूको बीचमा पनि अभ्यास हुँदैन, त्यस्तो गरिँदैनथ्यो। र त्यस्तो घृणित अनैतिक कुरा
अन्य जातिहरूको दृष्टिमा पनि अति नै निजको भ्रष्ट कुरा थियो। तैपनि कोरन्थीको मण्डली यसको व्यवस्था बेख्याल गरिरहेको थियो। पाउले तिनीहरूलाई यस्ता मामलाहरूको सुझ्याउन ठिकठाक गर्न भनी पत्र लेखे। उसले तिनीहरूलाई पहिलो कोरन्थी 5 अध्यायको 13 पदमा भने, त्यो दुष्ट मानिसलाई मण्डलीबाट हटाऊ। अनि मण्डलीले उसको कुरालाई सुने, तिनीहरूले त्यस मानिसलाई बहिष्कृत गरे। 5 र 6 पदमा भनिएको छ, तर कसैले दुखी तुल्याएको छ भने उसले मलाई होइन तर सारै कडा गरी नभन्ने हो भने तिमीहरू सबैलाई केही हदसम्म दुखी तुल्याएको छ, त्यस्तालाई बहुमतद्वारा दिएको सजाय यथेष्ट छ। तिनीहरूले पाउलको कुराको पालन गरे। तिनीहरूले त्यस मानिसलाई मण्डलीबाट बहिष्कृत गरे, जुन तिनीहरूको निम्ति गर्न सही कुरा उचित कुरा थियो। त्यसपछि त्यस मानिसले आफ्नो पापको महसुस गरे र महान कायलता र दोष सिद्धि मुनि आए, र अहिले मण्डलीले के गर्ने त, तिनीहरूले क्षमा दिनुपर्छ। 7 र 8 पदमा भनिएको छ, तर बरु तिमीहरूले त्यसलाई क्षमा गर्नु न र सान्त्वना दिनुपर्छ। क्षमा गर्नु र सान्त्वना दिनुपर्छ, नत्र त त्यो ज्यादै शोकमा डुबिजाला। यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु कि त्यस व्यक्तिप्रति आफ्नो प्रेम अझ गहिरो पार। उनी अति नै धेरै व्याकुल हुनेछन्, खालि उसको पापको कारणले मात्र होइन तर तिमीहरूले उसलाई ग्रहण नगरेको कारणले पनि। त्यसकारण उसलाई आफ्नो अंगालो बढाएर गला मिल र उसलाई तिमीहरूको संगतिमा पुनस्थापन गर। गलातीका विश्वासीहरूलाई पाउले लेखे, गलाती 6:1 पदमा, हे भाई हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। अनि 9 र 10 अनि 11 पदमा भनिएको छ, यसै कारण नै तिमीहरूलाई जाँच्न र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने थाहा पाउनको निम्ति मैले तिमीहरूलाई लेखेथे। जसलाई तिमीहरू क्षमा गर्छौ म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुराको कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रिष्टको उपस्थितिमा क्षमा गरेको छु, ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूको विषयमा हामी अजान छैनौ। यदि कुनै पापी मानिसले पश्चाताप गरेर पनि हामीले त्यस भाइलाई क्षमा नगरिकन मनमा त्यसप्रति रिस राखिरहन्छौ भने हामी शैतानलाई दुई किसिमको मौका दिन्छौ। पहिले त्यो पापी निराश भएर मण्डलीबाट निस्केर शैतान कहाँ फर्किजान सक्छ। दोस्रो, हामी त्यसलाई क्षमा गर्दैनौ भनेदेखि हामी पनि त्यस पश्चातापी मानिसको विरूद्धमा पाप गर्छौ। हाम्रो पापबाट शैतानले अवश्य मौका पाउँछ। त्यसले सधैँ हाम्रा हृदयभित्र पस्ने उपायको खोजी गर्छ, ताकि हामीले एक अर्काप्रति विरोध गरेर मण्डलीमा फुट हुन सकोस्। मण्डलीमा सदस्यहरू एक अर्कालाई पूरा तवरले क्षमा गरेर ख्रिष्टमा एउटै भएर खड़ा हुनुपर्छ। मण्डलीलाई फुटाउने शैतानका युक्तिहरू रोक्नलाई त्यो चाहिँ हाम्रो मुख्य उपाय हो। मण्डलीमा दुईवटा कुरा आवश्यक छन्, प्रेम अथवा एकता र पवित्रता अथवा सत्यता। यी दुई कुरा सधैँ सन्तुलित हुनुपर्छ। पवित्रता जोगाउन भनेर हामीले ज्यादै कठोर हुन जान्छौ भने हाम्रो प्रेम कहाँ हुन्छ। कोमल र दयालु हृदयले गर्दा हामीले अरूहरूको पापको वास्ता गर्न छोड्छौ भने हाम्रो पवित्रता कहाँ हुन्छ। हामीले मण्डलीमा प्रेम र पवित्रता सँगसँगै जोगाइराख्नलाई सधैँभरि प्रयत्न गर्नुपर्छ। 12 पदमा भनिएको छ, ख्रिष्टको सुसमाचार प्रचार गर्न त्रुआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो। पाउल त्रुआसमा आए र त्यहाँ सुसमाचारको निम्ति खुला ढोका देखे। त्यस समयमा कोरन्थीमा बढ्नको सट्टामा अगाडि त्यहाँ नै बसेर सुसमाचार प्रचार गर्न परमेश्वरको इच्छा थियो। पाउल आज एउटा कुरा गर्ने, अर्को दिन अर्को कुरा गर्ने अस्थिर वा परिवर्तनशील व्यक्ति बनिरहेका थिएन, बरु तिनी विश्वासयोग्य बनिरहेका थिए। पाउल परमेश्वरले उसलाई दिनुभएको सेविकाईको अवसरप्रति विश्वासयोग्य भइरहेका थिए। 13 पदमा भनिएको छ, तर मेरो भाइ तितसलाई त्यहाँ नभेटाउँदा मेरो मनमा चयन भएन, त्यसकारण तिनीहरूबाट विदा लिएर म माकेडोनियातर्फ लागे। जब पाउल त्रुआसमा सुसमाचार प्रचार गरिरहेको बेला पनि उसको हृदयमा बैचैनी थियो, किनभने तितसले कोरन्थीमा भएको मण्डलीबाट कुनै खबरहरू अहिलेसम्म लिएर आएका थिएनन्। उसले तितसको आगमनको प्रतीक्षा गरे त्यहाँ, तर तितस आएनन्। त्यसपछि पाउल म्यासेडोनियाको फिलिपीमा गए, अनि त्यही नै तितस आए र कोरन्थीको मण्डलीले त्यस दुष्ट मानिसको पापसँग व्यवहार गरेर र अहिले उसले पश्चाताप गरेर आफ्नो पापबाट फर्केको खबर पाउल कहाँ ल्याए। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ विजय सेविकाई, 14 पदमा भनिएको छ, तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रिष्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ र उहाँको ज्ञानको सुवासना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ। यस नाटकीय दृश्यमा पावल भनिरहेका छन् कि सुसमाचारको प्रचार विजय प्रवेशको अगुवाई गरेको जस्तै हो। पृष्ठभूमि चाहिँ रोमी विजय प्रवेश हो। मित्र, हामीले यो कुरा थाहा पाउनुपर्छ, रोमी एक महान सेनापतिको अगुवाईमा जब सेनाहरू कुनै देशको विरूद्धमा युद्धमा गएर एकपछि अर्को युद्ध जितेर विजयी सैनिकहरू रोममा फर्कन्थे, त्यहाँ शहरमा अति नै ठूलो विजय प्रवेश हुनेथ्यो। यो पनि भनिन्दछ कि कहिलेकाहीँ विजयी प्रवेश बिहान आरम्भ भएर रातसम्म चलिरहन्थ्यो। रोमी विजयी सिपाहीहरूले आफूसँग पशुहरू र आफूले युद्धमा जितेका लुटपाटका सामानहरू लिएर आउँथे। त्यस शोभायात्रा जुलुसको सामने लाइनमा ती मानिसहरू राखिन्थे जसलाई मुक्त गरिने थिए। तिनीहरूलाई युद्धमा जितेर पक्रेर ल्याइएका थिए र तिनीहरूलाई मुक्त गरिन्दथे र रोमी नागरिकहरू बन्दथे। अनि शोभायात्राको पछि पट्टि चाहिँ युद्ध कैदी मानिसहरू हुन्थे जसलाई प्राणदण्ड दिइन्थ्यो। यस विजय प्रवेशहरूमा त्यहाँ सधैँ धूपहरू बालिन्थे। तिनीहरूले आफ्नो देव देवताहरूलाई धूपहरू बाल्थे र युद्धमा विजयको निम्ति तिनीहरूलाई श्रेय दिन्थे। त्यस पूरा शोभायात्राभरि धूपबाट दुहाका बादलहरूले ढाकेको हुन्थ्यो। त्यस पृष्ठभूमिलाई मनमा राखेर पौल भनिरहेका छन्, तर परमेश्वरलाई धन्यवाद होस्, हामीलाई ख्रिष्टमा सधैँ विजयको निम्ति अनुग्रह गर्नुहुन्छ। मित्र, यो अद्भुत कुरा हो। जब तपाईँ ख्रिष्टमा हुनुहुन्छ, तपाईँ आत्मिक युद्ध हार्न सक्नुहुन्न। परमेश्वरले सधैँ हामीलाई विजयको निम्ति राख्नुहुन्छ, विजय दिनुहुन्छ। पौल, एक मिनट पर्ख, सधैँ प्रत्येक स्थानमा हामी जान्दछौ कि तिमीसँग एफिससमा अद्भुत सफलताहरू पायौ, तर तिमीले एथेन्समा त्यति राम्रो गरेनौ। के तिमी सोच्दछौ कि दुवै स्थानहरूमा तिमीले विजय पायौ? पौल भन्छन्, निश्चय नै, हजुर, निश्चय नै पाए। हामीलाई ख्रिष्टमा सधैँ विजयको निम्ति अनुग्रह गर्नुहुन्छ र उहाँको सुवासना हामीबाट हरेक स्थानमा प्रकट गर्नुहुन्छ। के तिमीले विजय पाइरहेका छौ जब कोही पनि ख्रिष्टमा फर्किँदैन आउँदैन? ओ, निश्चय नै, पौल भन्छन्। 15 पदमा भनिएको छ, किनकि उद्धार पाएकाहरू र नष्ट भएकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रिष्टको सुवासना हौ। त्यस विजय प्रवेशमा मुक्त गरिने र प्राणदण्ड दिने मानिसहरू हुन्थे, तर तिनीहरू सबै विजय प्रवेशमा थिए। अनि 16 पदमा भनिएको छ, एउटाको निम्ति मृत्युको दुर्गन्ध र अर्कोको निम्ति जीवनको सुगन्ध, यी कुराको निम्ति को योग्य छ र? पौल यसद्वारा अभिभूत भए औ यी कुराको प्रशस्त को छ त? मित्र, संसारमा सबभन्दा महान अवसर परमेश्वरको वचन दिनु हो, प्रचार गर्नु हो। यस्तो चीज जस्तो अरू कुनै छैन। तपाईँलाई थाहा छ किन? किनभने उहाँले हामीलाई सधैँ विजयको निम्ति अनुग्रह गर्नुहुन्छ। आज यस रेडियोको माध्यमद्वारा हजारौं हजारौंले परमेश्वरको वचन सुन्न पाएका छन् र धेरैले ख्रिष्टको ग्रहण गरेका छन्। त्यो महान कुरा हो। हामीले त्यहाँ विजयको देख्न सक्छौ। हामी उद्धार पाउनेहरूको निम्ति जीवनको सुगन्ध हौ। तर अहिले एक मिनट पर्खनुहोस्, ख्रिष्टलाई इन्कार गर्ने समूहको बारेमा नि के? हामी तिनीहरूको निम्ति मृत्युको दुर्गन्ध हौ। म प्राय मण्डलीमा विश्वासीहरूलाई भन्ने गर्छु, परमेश्वरको वचन प्रचार गरिसकेपछि यदि तिमीहरू यहाँबाट ख्रिष्टलाई इन्कार अस्वीकार गरेर गइरहेका छौ भने म सम्भवत तिमीहरूको सबभन्दा खराब शत्रु हुँ। किनभने अहिले अब तिमीहरू परमेश्वरको उपस्थितिमा जान सक्दैनौ, अनि यो पनि भन्न सक्दैनौ कि तिमीहरूले कहिले पनि सुसमाचार सुनेका छैनौ, सुन्ने अवसर पाएका छैनौ। तर सबै मानिसहरू अहिले विजयी प्रवेशमा छन्। धेरैलाई मुक्त गरिने छैन, छोडिने छैन, तिनीहरूलाई दण्डित गरिनेछ। तर हाम्रा भाग्य जेसुकै भए तापनि हामी प्रभु येशु ख्रिष्टको महान विजय प्रवेशमा छौं, किनभने मेरो मित्र, उहाँले विजय गर्न गइरहनु भएको छ। हरेक घोडा झुक्नेछ र हरेक जेब्राले स्वीकार गर्नेछ कि उहाँ नै येशु ख्रिष्ट प्रभु हुनुहुन्छ। चाहे उहाँ कुनै व्यक्तिको उद्धार होस् या न्यायकर्ता, प्रत्येक मानिसहरू कुनै दिन उहाँको सामने शिर झुकाउनु पर्नेछ। मित्र, 17 पदमा भनिएको छ, किनकि धेरै मानिसहरू सरह हामी परमेश्वरको वचन व्यापार गर्ने होइनौ, तर परमेश्वरले पठाउनु भएको निष्कपट मानिसहरूको रूपमा हामी परमेश्वरको सामुने ख्रिष्टमा बोल्दछौं। यो ख्रिष्टियन सेविकाईको सम्पूर्ण योजना हो। हामीले परमेश्वरको वचनको भ्रष्ट गर्नुहुँदैन या यसलाई बंग्याउनु हुँदैन या यसको व्यापार गर्नुहुँदैन, तर यसलाई जस्तो कि परमेश्वरको आत्माले हामीलाई सत्यताको प्रकट गरिदिनुहुन्छ त्यसलाई सत्यतामा इमानदारीतामा दिनुपर्छ। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
सौ बाटो सत्य जीवन यीशु नै हुन् भारी अनन्त जीवन र मुक्ति तिमीमै छ भानी बाटो सत्य जीवन यीशु नै हुन् भानी अनन्त जीवन र मुक्ति तिमीमै छ भानी सबै घुम्ते भेटने जति सब जाति तिम्रो विजय गाथा गाउन पाउ क्रुसको शीतल छाया पार्न पाउ तिम्रो विजय गाथा गाउन पाउ क्रुसको शीतल छाया पार्न पाउ
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।